साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शनिबार बेलुकी 9 बजेको समाचारपछि करिब आधा घण्टा प्रसारण हुन्छ। इन्टरनेट मार्फत साहित्य संसार कार्यक्रम सुन्न रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np मा जानुहोस्। त्यसै गरी प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुन्छ। साहित्य संसार कार्यक्रममा आज साहित्यकार चन्द्र प्रसाद न्यौपानेसँगको संवाद सुनाउँछौ। इतिहासको पानाबाट स्तम्भमा कवि सिद्धिचरण श्रेष्ठको चम्क युवक शीर्षकको कविता, साथमा डाक्टर विदुर चालिसेले लेख्नु भएको किच्चक शीर्षकको लघुकथा र राधिका कल्पित, रोशन कोइराला र एम रेग्मीका कविताहरू सुन्नुहुनेछ। पूरै कार्यक्रम सुनेर हामीलाई साथ दिनुहोला।
इतिहासको पानाबाट
कवि सिद्धिचरण श्रेष्ठको कविता चम्क युवक। अघि सर साहस जोड, कातर पनली प्राण न छोड, पाइन बलको अब देखाऊ, बैरीलाई मार भगाऊ, चम्क युवक अब चम्क न चम्क, छाती फुकाई लम्क न लम्क, हृदय हृदयमा जोश बढाऊ, मर्ने तन यो अमर गराऊ, जीवन कच्चा मर्नु छ पक्का, स्वर्गीको द्वार छ देउ धक्का, चम्क युवक अब चम्क न चम्क, छाती फुकाई लम्क न लम्क, कदम कदममा भेट्न परोस, लाखौं बाधा वज्र कठोर, निर्भय दन दन गोली चलाई, मार्दै जाऊ बैरीलाई, चम्क युवक अब चम्क न चम्क, छाती फुकाई लम्क न लम्क, बरु बाँच युवक दुई घड़ी मात्र, चम्की उज्ज्वल पारी समस्त, के छ र बाँची लाख न वर्ष, पारी अध्यारू बाहिर भित्र, चम्क युवक अब चम्क न चम्क, छाती फुकाई लम्क न लम्क, तिमी हौ गौरव जगती तलको, तिमी हौ तागत धनको जनको, तिमी हौ आशा दुखीहरूको, तिमी हौ सारा सारा जनको, चम्क युवक अब चम्क न चम्क, छाती फुकाई लम्क न लम्क, चम्क युवक अब चम्क न चम्क, छाती फुकाई लम्क न लम्क।
इतिहासको पानाबाट स्तम्भमा कवि सिद्धिचरण श्रेष्ठको चम्क युवक शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्छौं साहित्यकार चन्द्र प्रसाद न्यौपानेसँग। साहित्यकार न्यौपाने हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। न्यौपानेज्यू, यहाँलाई रेडियो नेपालको साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ।
नमस्कार सर, हार्दिक धन्यवाद तारा सर।
साहित्यकार न्यौपानेज्यू, अहिले तपाईँ साहित्यका विविध विधामा कलम चलाइरहनु भएको छ, शुरूको दिनको आफ्नो लेखनलाई कसरी सम्झाउनुहुन्छ? कुन विधाबाट साहित्य लेखनमा लाग्नुभयो? पुरानो दिनको सम्झना गरौ न।
2045-46 सालबाट लेखन कार्य भनौँ न, लेखन कार्य सुरु गरेको। सुरुमा मैले पालुवा भन्ने खण्ड काव्य लेखे 2046 सालमा। कविता विधाबाटै मैले साहित्यिक यात्राको सुरुवात गरेको हो।
यहाँको नाम आउन साथ छन्दोबद्ध कविताको सन्दर्भ आउँछ। नेपाली साहित्यमा अहिले छन्दोबद्ध कविता लेखनको अवस्था कस्तो छ? यहाँले कस्तो अनुभूति गरिरहनु भएको छ?
सुरुवात नै छन्दबाटै लेखन प्रारम्भ गरेको हो। 2046 सालमा यो नेपाली लोकलयको झ्याउरे असारे मुना मदनमा छ नि, हातका मैला सुनका थैला, के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्दी मनले, यो झ्याउरे मजौला झ्याउरे भनिन्छ। यसैबाट मैले लेखन प्रारम्भ गरेको पहिलो खण्ड काव्य झ्याउरे लयमा छ। र मलाई छन्दले किन समात्यो भने, छन्दमा लय सबै कुराहरू मिल्न आउने, पनि सरसर्ती बग्दाखेरि नसोचेका कुराहरू पनि अकल्पनीय कुराहरू पनि सिर्जनाभित्र आइपुग्ने हुनाले छन्द अलिकति प्यारो लाग्यो। सरले प्रश्न गर्नु भए अनुसार छन्दको अवस्था अहिले कस्तो छ र त्यति बेला मैले सुरु गर्दा 46 साल भनेको झन्ने अहिले त 30 वर्ष भइसक्यो, त्यति बेला छन्दमा लेख्नेलाई अलिकति यो कता कता सिलोके पाराको त्यति कविता होइन, कविता भनेको पश्चिमपट्टिबाट आएको अलिकति संस्कार भनौँ न अमेरिका युरोपतिरबाट आएका यो गद्य लय चाहिँ कविता हो, जस्तो नेपालीमा पनि गोपाल वर्ष रिमालले सुरुवात गरेका यसैलाई कविता यो चाहिँ सिलोके पुरानो पारा धर्रा हो भन्ने खालको एक किसिमको त्यति बेला माहौल पनि थियो। मैले चाहिँ अब जस्तै भए पनि आफूलाई यसैमा रम्न रमाइलो लाग्यो, छन्दमा लेख्दै आएँ र गद्यमा पनि लेखेँ र त्यति बेलाको भन्दा अहिलेको अवस्था छन्दमा निकै अगाडि बढेको छ। छन्दमा किन अगाडि बढ्यो भने छन्दमा लेखिएका कविता वाचन गर्दा धेरै मान्छेले प्रष्ट बुझ्ने र त्यो जीवन जगतसित सम्बन्ध शब्दहरूलाई त्यहाँ भित्र्याउँदा मान्छेको मनलाई चस्स छुन्छ, जुन बोली गीतले जसरी मान्छेलाई छुन्छ नि भावले, त्यसरी यो कविताको भावले अहिलेको अवस्थामा अलिक छोएको हुनाले छन्दप्रति केही चासो बढ्दै गएको मैले पाएको छु।
यहाँले भन्नुभयो आफ्नो सुरुवाती लेखनको अवस्थामा छन्दको अलिकति छन्दलाई पछाडि पारिएका कुरा, छन्दमा लेखिने कविता होइनन् कि भन्ने जस्ता कुरा गरिएको कुरा यहाँले त्यो पुरानो सम्झना गर्नुभयो। आजको दिनमा हेर्दा त गद्य पद्य जेमा लेखे नि कविता हुनु पर्यो, कवितामा चाहिने कविताका तत्त्वहरू भएको कविता भए नै कविता हुन्छन् भन्ने त छ नि त, होइन र?
एकदम हो सर, कविता भनेको कविबाट प्रस्फुटन भएका भाव नै कविता हो, उसले त्यो भावले अथवा ती शब्दहरूले ती वाक्यहरूले ती पाउहरूले ती हरफहरूले मान्छेको जीवनलाई चस्स छुन पर्यो, त्यो छोयो भने त्यसै कविता भइहाल्यो। गद्य पद्य भनेर भेदभाव गरिरहनु पर्ने राख्नु पर्ने नि होइन र अर्को कुरा के छ भने जुन पिङ्गलद्वारा यो छन्द सूत्रको आविष्कार भयो नि आजभन्दा करिब करिब 5000 वर्ष अगाडि नै यो सम्पादन गरेका हुन् पिङ्गलले, वेदभन्दा पछिका हुन् पिङ्गल, पिङ्गलमै छन्दको आविष्कार भइसकेको थियो। त्यति बेला जुन चिजको आविष्कार भयो त्यो अहिलेको विश्वका करिब करिब 208-210 देश छन् विश्वका स्वतन्त्र देश, तिनका हरेक देशका धेरैवटा भाषाहरू छन्, ती विश्वका भए जति सबै भाषामा पिङ्गलले आविष्कार गरेको सूत्रले समेट्छ र जुनसुकै शब्दलाई पनि समेट्छ, कुनै गद्य पद्य भन्ने नै छैन, सबै सूत्रबद्ध र छन्दबद्ध नै छ, यसमा कुनै भेदभाव म देख्दिनँ। जस्तो विषम वृत्त भनिन्छ, गद्यमा लेखेका कविताहरू सम्पूर्ण विषम वृत्तका कविता हुन्, पहिलो हरफ 4 अक्षरको छ भने दोस्रो 8 अक्षरको भयो भने त्यो 4 अक्षरको एउटा छन्द बनेको छ, 8 अक्षरको अर्को छन्द बनेको छ, त्यसलाई विषम वृत्त भनिन्छ। यो गद्य र पद्य भन्ने चाहिँ होइन, बरु आख्यान र पद्य भन्यो भने चाहिँ अलिकति त्यसले मेल खान्छ। गद्य पद्य कविता भनेर अहिले भेदभाव राखिरहनु परेन, जसले भाव ल्याउँछ त्यो नि कविता हो। सरको विचार एकदम मलाई सही लाग्यो।
छन्दको यति कुरा गर्नुभयो, फेरि यहाँकै लेखनमा म केन्द्रित हुन चाहन्छु। यहाँले 2046 सालमा खण्डकाव्य लेखेर चाहिँ लेखन प्रारम्भ गरे भन्नुभयो होइन, यहाँको कविताको प्रकाशन चाहिँ कहिलेदेखि सुरु भयो र पहिलो कविता छापिँदा कस्तो अनुभूति भयो?
प्रकाशनको हिसाबले जस्तो रेडियो नेपालबाट बोलेको पनि प्रकाशनै हो।
हजुर,
प्रकाशन पुस्तकको रूपमा प्रकाशन भएको चाहिँ मेरो 2047 सालमा हो, पालुवा खण्डकाव्य 46 सालकै अन्तिम चैत्र महिनामा छापिएको र त्यतिखेर त्यो छापिँदाखेरि मेरो नाम पनि छापियो भनेर असाध्यै खुसी लागेको थियो। मेरो नाम प्रेसले छाप्यो, छापामा आयो भन्थानेर त्यो खालको छुट्टै एउटा चाहिँ रमाइलो अनुभूति भएको थियो। र पहिलो कविता चाहिँ मेरो 2037 सालमा रेडियो नेपालबाटै बजेको हो सर, सरस्वती वन्दना भन्ने कविता लेखेको थिएँ मैले नेपाली सभामा, त्यतिखेर वासुदेव मुनाल दाई हुनुहुन्थ्यो, बेलुका 5:30 बजेतिर
बाल कार्यक्रममा बज्यो।
हजुर, त्यो कविता मेरो 3 चोटिसम्म बज्यो, फुलपिङ कोट पश्चिमपाल्चोक जिल्लाका फुलपिङ कोटका चन्द्र प्रसाद शर्मा, मेरो जुन थियो शर्मा थियो, चन्द्र प्रसाद शर्माको कविता भनेपछि त्यो वरिपरिका मान्छेले मलाई चिनेका थिए, रेडियोबाट चाहिँ नाम आयो कविता लेख्ने केटो भनेर स्याबासी दिएर पुरस्कार पनि दिएको थियो। 35 सालमा रेडियो नेपालबाटै मेरो पहिलो कविता प्रसारण भएको हो।
हजुर, यहाँले आफ्नो पहिलो लेखनको प्रकाशन अथवा प्रसारणको कुरो गर्दा रेडियो नेपालबाट नै प्रसारण भएको सन्दर्भ उल्लेख गर्नुभयो, सम्झना गर्नुभयो। यहाँ अहिले रेडियो नेपालसँग नै कुरा गरिरहनु भएको छ साहित्यकार नेपानीज्यू। यहाँका साहित्यिक कृतिहरूका कुरा गर्दा चाहिँ यहाँले महाकाव्य नै दर्जन हाराहारी लेखिसक्नु भएको छ, प्रकाशित भइसकेका छन् यहाँको। त्यसै गरी कथा, निबन्ध, नियात्रा, कविता संग्रह, समालोचना, उपन्यास लगायतको हिसाब गर्ने हो भने त यहाँको चार दर्जन भन्दा पनि बढी कृतिहरू प्रकाशित भइसकेका छन्, होइन त?
हजुर सर, मेरो लगभग नाटक विधाको चाहिँ मेरो पुस्तकको रूपमा छापिएको छैन, अरू नेपाली साहित्यका चलन चल्तीमा देखेका लगभग सबै विधाका गरेर चार दर्जन छापिसकेका छन् सर।
हजुर, आफ्ना साहित्यिक कृतिहरूलाई संक्षिप्तमा सम्झाउँदा चाहिँ के भन्नुहुन्छ?
अब यो साहित्यिक कृतिहरूलाई, आफ्ना प्रकाशित कृतिहरूलाई संक्षिप्तमा सम्झाउँदा, मैले त्यो समय अनुसार जो काल देशकाल परिस्थिति अनुसारका कुराहरूलाई टिपोट गरेको हो, त्यो टिपोट गरेका चिजहरूले भोलिको युगलाई पनि केही दर्शन दियोस्, केही मार्ग दियोस्, केही बाटो दिन सकोस् भन्ने भएदेखि अझ राम्रो हुन्थ्यो र त्यस्तो बनाउन सके हुन्थ्यो भन्ने खालको म सम्झन्छु र अझै पनि त्यस्ता कुराहरूमा होसियार साथ लागिराखेको छु सर।
हजुर, साहित्य संसार कार्यक्रममा आज हामी साहित्यकार चन्द्र प्रसाद नेउपानेसँग संवाद गरिरहेका छौँ। साहित्यकार नेउपानेज्यू, अब यहाँको एउटा रचना सुनौ, हामी कविता सुन्न चाहन्छौ, त्यसपछि पुनः संवादलाई निरन्तरता दिउँला।
कविता म त्यति धेरै वाचन गर्दिनँ, एउटा भुजङ्ग प्रयास छन्दमा लेखेका एक दुई श्लोक म सुनाउँछु।
हुन्छ।
म मात्रै हुँ भन्नु के,
हजुर,
न हो वायु उस्तै छौ बेग सुस्त, न हो वायु उस्तै छौ बेग सुस्त, न माटो त उस्तै काखै दुरुस्त, हुने ताप ठन्डा विभेदी छ तेज, कहाँ सत्व पाहुँ स्वयं भेर छुभेद, कहाँ सत्व पाहुँ स्वयं भेर छुभेद, न आकाश उस्तै छ चन्द्र तारा, न उस्तै धरा हो उचा नीच सारा, कतै घाम छाया उज्यालो अध्यारो, कहाँ हुन्छ एकै सबैको प्यारो, कतै घाम छाया उज्यालो अध्यारो, कहाँ हुन्छ एकै सबैको प्यारो, छनै भिर पाखा भिरालो र सम्म, कतै ख्या उता छन् कतै देख्छु दम्म, विभेदी नहोस् के कहाँ छैन झेल, समयभित्र टुडी खेल झन्न मेल, विभेदी नहोस् के कहाँ छैन झेल, समयभित्र टुडी खेल झन्न मेल। अहिले यति नै।
हजुर, यहाँले कविता वाचन गरेर सुनाउनु भयो, केही श्लोकहरू यहाँले वाचन गरेर सुनाउनु भयो, यसको लागि यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्छौ। साहित्यकार नेपानेज्यू, लेखनको कुरा गर्दा अहिले नेपाली साहित्यमा महाकाव्य लेखनको इतिहास लेखिरहनु भएको छ भन्ने हामीले थाहा पाएका छौ। छोटोमा भनिदिनुहोस् न, के पाउनुभयो नेपाली साहित्यमा महाकाव्य लेखनको अवस्था?
यो चाहिँ सरले मलाई अहिलेको समय सन्दर्भ मेरो मैले गरिराखेको कामको बारेमा सही प्रश्न गर्नुभयो। अब यो नेपाली महाकाव्यको इतिहास मैले अहिले लेख्दै छु र केही लेखी पनि सके। किन लेखेँ भन्दा, म अहिले एउटा चन्द्रयुग भन्ने बृहत्तर महाकाव्यको लेखन कार्य सुरुवात गरेँ र संसारमा मैले देखेका पढेका बुझेका महाकाव्यहरू पूर्ण अपूर्ण धेरै देखि भेटेर एउटा पूर्ण महाकाव्य लेख्न चाहिँ कति समय दिनुपर्छ, के गर्नुपर्छ भन्ने खालको मलाई सोच आयो र चन्द्रयुगलाई पूर्णता दिनका लागि मैले अन्य महाकाव्यहरूको अध्ययन गर्न थालेँ। अध्ययन गर्दा गर्दै संस्कृतका वेदकालदेखि, वैदिक कालदेखिका वेदहरूदेखि लौकिक काल हुँदै अहिलेसम्म छापिएका लगभग 300 संस्कृतका महाकाव्यको कलेबरहरू मात्रै पल्टाएँ। सबै पढ्न त असम्भव थियो र त्यसबाट केही जानकारी प्राप्त भएर नेपालीमा कति लेखिएछ, कस कसले कस्ता खालका महाकाव्य लेखिएछन् भनेर मलाई अलिकति उत्सुकता पनि जागृत गरायो त्यो संस्कृतका काव्यहरू पल्टाएपछि। र नेपालीमा विक्रम सम्वत 1822 लेखिएको पहिलो कविताको काव्य महाकाव्य नै भनिन्छ रमेश मल्लको, यो पर्वतराजका मलेबमका छोरा कान्छा छोरा रमेश मल्लले 1822 नेपालीमा पहिलो कविता लेखेको भेटियो त्यो जुन महाकाव्यको रूपमा मरण दीपिका भनेर नामकरण भएको छ 73 सालमा छापिएको त्यो 1822 सालमा लेखिएको नेपाली कविताको इतिहासमा सबैभन्दा जेठो कृति हो कविताको विधामा र त्यो 22 सालमा छापिएको मरण दीपिकादेखि अहिले 78 साल आश्विन महिनासम्म छापिएका 433 वटा महाकाव्यको मैले आद्यपान्त अध्ययन गरेँ र 234 जनाका 433 वटा महाकाव्यका बारेमा सामान्य टिपोट लेख्दा लेख्दै झन्नै 10 लाख शब्दको एउटा भोलुमै बन्यो ठुलै बन्यो र त्यसलाई काटछाट गरेर झन्नै झन्नै 1000 पृष्ठको पुस्तक चाहिँ अहिले बजारमा आउनको लागि तयारी अवस्थामा छ।
हजुर, विषयगत हिसाबले के पाउनुभयो थोरै?
अब विषयगत हिसाबले चाहिँ अब यो माध्यमिक काल अथवा लक्ष्मीप्रसाद देवकोटा भन्दा अगाडिका महाकाव्यहरूमा पौराणिक कथा विषयवस्तुलाई लिएको पाइयो जसमा कृष्ण धारा राम धारा शिव धारा अनेकन जुन पुरानो पौराणिक कुराहरू धार्मिक कुराहरूलाई बढी समेटिएको र त्यसभन्दा पछाडिका महाकाव्यहरूमा चाहिँ यो समसामयिक विषयवस्तुलाई लिएको देशकाल परिस्थिति अनुसारका राष्ट्रवादी कतै कतै ऐतिहासिक अब इतिहास विषयलाई लिएर लेखेको देशको इतिहास परदेशको विश्वको इतिहासलाई लिएर लेखिएको अनि त्यसभन्दा पछाडि अझ अझ विकसित हुँदै आएपछि सामाजिक कुराहरूमा पनि केन्द्रित रहेर लेखिएका पाइयो कतै जातीय विवाद कतै विजातीय यस्ता अनेक सामाजिक प्रथा कुप्रथा प्रथा भनौँ न यस्ता कुराहरूलाई लेखेको विषयहरू प्रशस्त पाइयो र अहिले अन्तिम अवस्थामा आएपछि महाकाव्य पनि बहु विषयमा लेखिएको पाइएको छ।
हजुर हजुर, अब यहाँकै कुरा गर्दा चाहिँ यहाँले चन्द्रयुग जस्तो 73 महाकाव्य प्रकाशन गरिसक्नु भएको छ होइन, धेरै नै समय भइसकेको छ। एउटा साहित्यको क्रियाशील व्यक्ति र साहित्यमा लामो अनुभवको आधारमा नयाँ पुस्ताका साहित्यकारहरूलाई के भन्नुहुन्छ?
मेरो आफ्नो अनुभव मात्रै हो, यो चाहिँ मैले जुन महाकाव्यहरूको एउटा अध्ययन गरेँ, महाभारत पढेँ, रामायण पढेँ, रामायणदेखि लिएर अहिलेसम्मका करिब करिब 450 त नेपालीमै भइहाल्यो, संस्कृतका समेत झन्डै 500-600 वटा महाकाव्यहरू मैले पल्टाएँ र एउटा महाकाव्यले के दिनुपर्छ भने युग दिनु पर्यो, युगको चित्रण दिनु पर्यो। जस्तो महाभारत हामीले अध्ययन गर्दा आजभन्दा 3000 वर्ष अगाडिको दक्षिण एसिया कस्तो थियो, दक्षिण एसियाको राजनीति कस्तो थियो, यहाँको प्राकृतिक वातावरण कस्तो थियो, यहाँको संस्कृति कस्तो थियो, संस्कार कस्तो थियो, यस्तो हरेक कुरा विज्ञान कस्तो थियो, के चिजहरू आविष्कार भएका थिए, त्यो बेलामा दिएका चिजहरूले अहिलेका मान्छेले कसरी त्यसको बाटो हेरेका छन्, त्यसलाई कसरी आत्मसात गरेका छन् भन्ने जस्ता कुराहरू अध्ययन गर्न सक्छौँ। अब हामीले लेख्दा पनि त्यस्तै लेख्नु पर्यो, जस्तो एउटा विषय एउटा युगको चित्रण हुनु पर्यो। कुनै पनि महाकाव्य अथवा काव्य कुनै पुस्तक लेख्दा सिङ्गो युगको चित्रण गरिदियो भने भोलिको पुस्ताले त्यो युगलाई जस्ताको तस्तै पढ्न पाउँछ र राम्रा कुराहरूको अनुसरण गरेर अगाडि बढ्न सक्छ। यस्ता खालका पुस्तक लेखिनुपर्छ भन्ने मेरो चाहिँ एउटा अनुभव हो र चन्द्रयुगलाई मैले सकेसम्म त्यस्तै बनाउँछु। एउटा महाकाव्य पूर्ण बनाउन जीवनभरि लाग्छ, जीवनमा 8-10 वटा लेख्छमा त्यसले पूर्णता पाउने होइन, एउटै मात्रै पूर्णता दिउँ जसले भोलिको युगलाई पनि सम्मानजनक सपोर्ट गर्न सकोस् भनौँ न।
हजुर हजुर, हस्, साहित्यकार चन्द्रप्रसाद नेउपानेज्यू रेडियो नेपालको साहित्य संसार कार्यक्रमलाई समय दिनुभयो, साहित्यिक संवादमा सहभागी भएर आफ्नो कविताका केही श्लोकहरू पनि सुनाउनु यहाँको साहित्यिक जीवन अझ सक्रिय रहोस्, नेपाली साहित्यले यहाँका राम्रा राम्रा सिर्जना प्राप्त गरिरहन पाओस्, समय र संवादका लागि यहाँप्रति आभार व्यक्त गर्छौँ।
हार्दिक हार्दिक धन्यवाद प्यारा गोष्ठी सर, मलाई साह्रै खुसी लाग्यो। रेडियो नेपालबाट मैले पहिलो प्रचार पाएको थिएँ 2037 सालमा, त्यति बेला 12 वर्षको थिएँ र अहिले 54 वर्ष हुँदा पनि रेडियो नेपालसितै यसरी रेडियो नेपालले माया गरिदिन म असाध्यै खुसी छु। यो प्यारो रेडियो नेपाल र तपाईँ र तपाईँको कार्यक्रम सबैलाई हार्दिक हार्दिक धन्यवाद दिन्छु।
साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ, साहित्यकार चन्द्र प्रसाद नेउपानेसँग सम्वाद गर्दै थियौं हामी। अब एउटा लघु कथा सुनाउँदैछौ, कथाको शीर्षक किच्चक, लेखक डाक्टर विदुर चालिसे, प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी रीता तिमल सिन्हा।
खोस्टो कुनै मूल्य हुन्छ र बढुवाको जवाफ नपाएको सिपाही पुरपुरोमा हात राखेर निराश स्वरमा बरबराइरहेको थियो। पार्टीको छेउमा बलबीर थचिन्थ्यो र टोलाउँथ्यो। उसको काम देख्नेहरू अचम्ममा पर्थे। उसँग बहादुरीको सीमा नै थिएन। आँटी, हक्की र इमान्दार उसको परिचय थियो, तर सबै चीज परिबन्धको रनाहामा खोस्टो भइदियो। उसको जीवन र इमान पोलेको मकै जस्तै एकाएक तातो न तातो अनि कालो समेत भइदियो। दिदी, पोलेको मकै दिनु न। नजिकै पोलेको मकै बेचिरहेकी सुकु मैचा सिपाहीतिर फर्केर पुर्लुक्क हेर्थी अनि उसको हातमा भएको मकैको खोस्टो च्याती च्याती फाल्थी। दिदीले अनुभव गरेको सिपाही तुरन्त जिस्किन्थ्यो। अरे आच्छा बहिनी, खोस्टो किन फालेको? यो मकैको पातो त म जस्तै खोस्टो हो र। सानो मैचाका अगाडि आफ्ना मनमा अटाउन नसकेका वेदनाका शब्दहरू निकाल्यो। सानो मैचा भने चुपचाप बसी अनि सिपाहीको जवाफ दिने इच्छा पनि गरिन। ऊ अहिले खोस्टो केलाउने ठाउँमा थिए, प्रेमका इशारा बुझ्ने ठाउँमा थिइन। सिपाहीको प्रेम भाव र बडुवाको रनको त्यसै खोस्टियो। के यो खोस्टो हो? श्रीमानका अगाडि अदालतमा बहस गरिरहेका वकिलहरू खोस्टोको बारे र त्यसको अनाहक सम्बन्धका विषयमा खूब बहस गर्थे। उता बैंकमा पनि ग्राहक र बैंक बीचका मन लाग्ने खोस्टोका बारे निकै भनाभन हुन्थे। अड्डामा खोस्टोको काम थिएन, तर खोस्टो नभई काम पनि हुँदैन थियो। सहमति सम्झौतामा त खोस्टोको के मतलब र, तर खोस्टो आदान प्रदान धेरै नै हुन्थ्यो। खोस्टोको रूप जस्तो भए पनि सारमा खोस्टोले तरल अवस्थालाई हात दिन्थ्यो, लिन्थ्यो। कतै बहस चल्यो, खोस्टो टुप्लुक्क आउँथ्यो, आरिस बन्यो र झट्कन्थ्यो सबै मनका भावसँग खोस्टोको उपादेयता। खोस्टो सुन्ने समयमा मन नलाग्ने वस्तु, पत्रु र अनावश्यक विषय भए पनि उसको गति यति पातलो थियो कि पानी जस्तै तरल, पैसा जस्तै निर्मल र भ्रष्टाचार जस्तै सरल विषय थिए। जब बाटोमा हिँडिरहेका मानिसहरू भेटिन्थे, तब उनीहरू खोस्टो जिन्दगीको हिसाब किताबको तृष्णाले दौड़िरहेका हुन्थे र भन्थे, बस खोस्टो जिन्दगी। युद्ध होस् वा जनयुद्ध, जे सुकैमा पराजित लडाकु आफ्ना कर्तव्यमा अब्बल थिए, तर पनि अधिकारमा खोस्टो बन्द थिए। दोष कसको थियो र? खोस्टिने, खोस्ट्याउने अनि खोस्टाका बीच थिए किचीमिचीमा परेका किचक दादा।
किचक शीर्षकको डाक्टर विदुर चालिसेले लेख्नु भएको लघु कथा वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो सहकर्मी रीता तिमल सिन्हा। अब केही कविताहरू सुनाउँदैछौ। राधिका कल्पितको कविता,
शरीरको सौदा। ऊ त शरीरको तातोसँग साट्न गएकी हो चुलोको तातो। ऊ त शरीरको तातोसँग साट्न गएकी हो चुलोको तातो। ऊ त बेचेर व्यवस्था किन्न गएकी हो वात्सल्य। हेर्न नसकेर मृत्युको तांडव नृत्य देखाउन गएकी हो आफ्नै नाङ्गो नाच। सरचरी चिरेर इच्छा चुलेसीमा, सरचरी चिरेर इच्छा चुलेसीमा पटुल्न गएकी हो नानीको गाँस। पोलेर आफ्नै अस्मिताको पेटीकोट बाल्न खोजेकी हो चिसो चुलो। पोखेर असरल शरीरको बिस्कुन भर्न खोजेकी हो भोका पेटहरू। तिमी यसै भनिदिन्छौ, तिमी यसै भनिदिन्छौ ऊ बेस्या हो बेस्या। लैन लाम्टाबाट बग्न थालेपछि रगत हिँडेकी हो भोकले लगेको सातो फर्काउन झुम्रो कोची दिएर नब्दा शिशुको मुखमा। फुलेकै छैन उसको शरीरमा वासनाको फुल, फुलेकै छैन उसको शरीरमा वासनाको फुल। हराएकै छैन उसको शरीरबाट आलो रगत र ज्वानोको गन्ध। चुकेकै छैन छातीमा बिगौती दुधको अमिलो। तर पनि सजिलै भनिदिन्छौ तिमी ऊ बेस्या हो बेस्या। डिग्रीले परल मूल्य नपाएपछि, डिग्रीले परल मूल्य नपाएपछि, असली प्रमाण पत्रहरू र ज्ञान बजारमा नबिकेपछि, सिन्दुरले सन्तान बाहेक अरू केही नदिएपछि, पासोको सुरको गाठोले समेत धोका दिएपछि, सुरु गरेकी हो यो सास धान्ने धन्दा। हो सुरु गरेकी हो सास धान्ने धन्दा आफ्नै बचेराहरू मार्नु भन्दा आफू बेचिनु श्रेष्ठ लागेपछि नसुचिकनै तिमी भनिदिन्छौ उपेश्य हो वेश्य, नसुचिकनै तिमी भनिदिन्छौ ऊ वेश्य हो वेश्य। धन्यवाद।
कवि राधिका कल्पित शरीरको सौदा शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो। अब रोशन कोइरालाको कविता।
मेरो कविताको शीर्षक गति बिर्सिएको ज्वालामुखी। शहर गति बिर्सिएको ज्वालामुखी, छत छतबाट भुक्ने कुकुरहरूका गलाबाट सिक्रीले बाँधिएको ससाना बाँधले रोकिँदै खुक्छ तातो रहन थोरै थोरै लाभा। जति पनि उमाल्न सकिन्छ, पगाल्न सकिन्छ, साँचोमा ढाल्न सकिन्छ, साँचोलाई नचाउन सकिन्छ, केवल सिक्रीको छङछङ सराक सुरुक सुनिनुपर्छ। शहर क्षति बिर्सिएको हतारको घाइते, मलामी जाँदा जाँदै बाटैमा बिहेका भोजका सीता टिप्दै डकार्छ मुन्टो फर्काएर आकाशतिर, अघिल्लो चोटि भन्दा यसपालि कति परको बादल हल्लाए, एकछिन हेर्छ रमख पर्छ उघ्राएको स्तनधारी सरी। शहरलाई विस्मृतिको पिलोले गन्तव्यका पाइलाभरि टोक्छन्, चर्मरोगी भुस्याएको निन्द्रा सरी, जति निदाउँछ रक्षानमा त्यति खुल्याउँछ आफैलाई। शहर सडकै सडकको कैदी, हरेक चोकमा एउटा कष्टप्रद आसनमा अनिश्चित कालसम्म उभिन कोल्टिन चेप्टिन विवश सार्वजनिक बसभित्रको यात्रु सरी। कहिलेकाहीँ उसको नसामा म बग्दा उसलाई चाख्न जब म आफैलाई चाट्छु, मेरो जिब्रो विस्मृतिको हिमपात बनेर मगजभरि जमिदिन्छ र म आँखा नचाउँदै औंला चलाउँदै कोर्दै हिँड्छु रंग र स्वरूपको भरमा स्वादले बुझिने सत्य। सड़क सबैको निम्ति मलामी भइदिइरहेको छ, अन्जान भई भीड़मा बगिरहेका ज्ञात अज्ञात मुढाहरूलाई एक एक भंगालो तात्तातो पल तिनका फोक्साभित्रको गर्मीबाट जुटेको गच्छे अनुसारको बचत पोखेर। धन्यवाद।
अब आजको साहित्य संसार कार्यक्रमको अन्तिम सामग्रीका रूपमा एम रेग्मीको कविता।
कविताको शीर्षक पहिचान। लक्ष्मी र दुर्गा पार्वती झैं, कुन्ती र राधा अनि जानकी झैं, भइगो अनेकौं उपमान देऊ, नारी हु नारी सरी बाँच्न देऊ, चाहिँ न घुम्तो शिर तोप्नलाई, मिल्काई दिन्छु गहना लजाई, सिंगार खोज्ने पुतली म होइन, आँखा बगाई बलियो हुँदैन, सोद्धैछु बरमा शिव विष्णु मायो, को हौ तिमीमा परलौ सरेको, मैले रचे कि हुन सृष्टि चक्र, रजस्वला भित्र रहन्छ गर्व, कुजा परेका पद हात चाल्छु, मुजा परेका सपना सपार्छु, त्यो पितृ सत्ता रुख ढालिदिन्छु, समानताको युग डाकिदिन्छु, म छाम्छु आफै मुटु चाल चल्दो, मनाप्छु आफै रूप रङ्ग बल्दो, म हाँसु आफ्नै सुख बीज खोज्दै, म बाँच्छु मेरै पहिचान बोक्दै, म बाँच्छु मेरै पहिचान बोक्दै। धन्यवाद।
पहिचान शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि एम रेग्मी। आजको साहित्य संसार कार्यक्रममा साहित्यकार चन्द्र प्रसाद नेौपानेसँगको संवाद सुन्नुभयो। इतिहासको पानाबाट स्तम्भमा कवि सिद्धिचरण श्रेष्ठको चम्क युवक शीर्षकको कविता अनि किच्चक शीर्षकको डाक्टर विदुर चालिसेले लेख्नुभएको लघु कथाका साथमा राधिका कल्पित, रोशन कोइराला र एम रेग्मीका कविताहरू सुन्नुभयो। आजको कार्यक्रम कस्तो भयो, यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रिया साहित्यसंसार.radionepal@gmail.com पठाउन सक्नुहुनेछ। यतिन्जेल साहित्य संसार कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौं। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np जानुहोस्। यो जानकारी सँगै अब आजको लागि भने साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावलका साथमा म तारा प्रसाद ओस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौंला। नमस्कार।